नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
वैशाखको अन्त्यसम्म स्थानीय चुनाव हुनेमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह, आवश्यक तयारी अघि बढ़ाएको निर्वाचन आयोगको भनाई।
निर्वाचन सञ्चालन योजनाको तयारी तथा अन्य आवश्यक तयारीलाई प्राथमिकताका साथ अघि बढ़ाएको छ।
राप्रपाको महाधिवेशनमा विधान संशोधनको प्रस्ताव पेश, 65 सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने।
लोकगायक बुद्धिकृष्ण लामिछाने 7 वर्षदेखि बिरामी, उपचारमा आर्थिक अभाव भएको गुनासो।
सबै गीतहरू गाए तर गाए मात्रै पाउनु पर्छ, केही पाइन, आर्थिक रूपमा पिरुलिन्छ जिन्दगी।
भारतको तमिलनाडुमा नयाँ मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, तमिलनाडु विधानसभामा विपक्षी दलको तोडफोड़।
र काकड़भिट्टा ट्रेनिङ सेन्टरलाई हराउँदै रूपन्देही 11 बुढा सुब्बा गोल्ड कपको सेमिफाइनलमा दोस्रो पाथिभरा राष्ट्रिय खुला पुरूष भलिबलको उपाधि नेपाल पुलिसलाई।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
खुलाल बस्नेत समाजको जरुरी सूचना।
खुलाल बस्नेत समाजको विशेष राष्ट्रिय भेला यही फागुन 13 गते ललितपुर उपमहानगरपालिका 4 अफलडोल बस्नेत गाउँमा दिनको 11 बजे आयोजना हुने भएकोले देशमा रही विभिन्न पेसा, व्यवसाय, अध्ययनमा संलग्न हुनुभएका खुलाल बस्नेत बन्धुहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
सम्पर्क फोन नम्बर 01-44-70-338,
मोबाइल 98-41-88-34-55, 98-41-88-34-55।
अध्यक्ष खुलाल बस्नेत समाज, केन्द्रीय कार्यालय काठमाडौँ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखको अन्त्यसम्म स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको भन्दै त्यसमा शंका नगर्न आग्रह गर्नुभएको छ। 67 औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुणीखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगमा रिक्त रहेका निर्वाचन आयुक्तहरूको पदपूर्ति भइसकेकाले निर्वाचनको वातावरण बन्दै गएको दावी गर्नुभयो। उहाँले नयाँ संविधान अनुसार निर्वाचनसँग सम्बन्धित राजनीतिक र कानूनी मुद्दाको टुङ्गो लगाउने काम पनि अन्तिम अवस्थामा पुगेको जानकारी दिनुभयो।
नयाँ संविधान अनुसार निर्वाचनसँग सम्बन्धित राजनीतिक र कानूनी मुद्दाको टुङ्गो लगभग अन्तिम अवस्थामा पुगेको छ। मन्त्री परिषदको बैठकबाटै निर्वाचन आयोगलाई आगामी वैशाखको अन्त्यसम्म निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पत्राचार गरिएको र रिक्त रहेका निर्वाचन आयुक्तहरूको पदपूर्तिले पूर्णता पाएको सन्दर्भमा अब निर्वाचनप्रति कुनै प्रश्न उठाइरहनु जरूरी छैन।
संविधान सभाद्वारा जारी संविधानको कार्यान्वयनका लागि चुनाव भएमा मात्र शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्ने र राजनीतिक संक्रमणको एउटा अध्याय समाप्त हुने प्रधानमन्त्रीले बताउनुभयो।
संविधान सभाले जारी गरेको संविधानको कार्यान्वयनको लागि चुनाव अनिवार्य छ। यसो भएमा मात्र शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगी राजनैतिक संक्रमणको एउटा महत्वपूर्ण अध्याय समाप्त हुन्छ भन्ने कुरामा सरकार गम्भीर र सचेत छ। हाम्रो बुझाइमा संघीयताको कार्यान्वयनका लागि चुनाव आवश्यक तत्व हो, तर यो मात्रै पर्याप्त हुँदैन। निर्वाचित जनप्रतिनिधि आएपछिको सरकारको दूरदृष्टि र योजना के भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुन्छ।
यस्तै निर्वाचन दिवसको अवसरमा भएको एक अर्को कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलको छलफल र समन्वयमा चुनावको मिति घोषणा गर्ने र स्थानीय तहको प्रतिवेदनलाई स्वीकार्य बनाई छिट्टै आयोगलाई उपलब्ध गराउन सरकार गम्भीर रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले उमेर पुगेका कोही पनि नेपाली नागरिकको नाम मतदाता सूचीमा नछुटाउन आयोगको ध्यानाकर्षण समेत गराउनु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था अनुसार चुनाव गरी नागरिक अधिकारको सम्मान गर्नुपर्ने बताउनु भएको छ। प्रथम निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले काठमाडौँमा गरेको कार्यक्रममा उहाँले दलहरूले चुनावबाटै लोकतान्त्रिक अभ्यासलाई अगाडि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले 74 माघ 7 भित्र तीन तहको चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नु अहिलेको मुख्य कार्यभार रहेको स्मरण गराउनुभयो।
नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम समयमै निर्वाचन गराउन सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूलाई मैले समय समयमा घसघच्याउँदै आएको छु। संवैधानिक प्रावधानलाई समय सीमाभित्र कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण कार्यभार हुन आउँछ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले आयोगले लोकतन्त्रलाई सुनिश्चित गर्न चुनावलाई प्रमुख प्राथमिकतामा राखेर तयारी तीव्र पारेको बताउनुभयो। 73 असोज मसान्तसम्म 18 वर्ष उमेर पुगेका नागरिकको मतदाता नामावली संकलन गरी अन्तिम मतदाता नामावली तयार गर्ने काम टुङ्गोमा पुग्नै लागेको उहाँले जानकारी दिनुभयो।
आयोगले आसन निर्वाचनको तयारी स्वरूप आयोगलाई प्राप्त भएका 4 ऐनहरू सँग सम्बन्धित नियमावली, निर्देशिका लगायतका कानूनी पूर्वाधारहरूको तयारी, निर्वाचन सञ्चालन योजनाको तयारी, निर्वाचन सामग्री व्यवस्थापन तथा अन्य आवश्यक तयारीलाई प्राथमिकताका साथ अघि बढाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन 10 गतेबाट शुरू हुने संसदमा संविधान संशोधन प्रस्ताव अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग आफ्नै निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले चुनावको विकल्प नभएकाले राजनीतिक गतिरोध अन्त्यका लागि जिम्मेवार भएर सहयोगी भूमिका खेल्न मधेसी मोर्चालाई आग्रह समेत गर्नुभयो। बैठकमा मधेसी मोर्चाका नेताहरूले यथास्थितिमा स्थानीय तहको चुनावमा जान कठिन हुने बताउँदै संविधान संशोधन प्रस्तावको टुङ्गो नलागेसम्म चुनावमा जान नसकिने अडान दोहोर्याएका थिए।
नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठकले 1-2 दिनभित्रै चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ। माओवादी केन्द्रको हेडक्वार्टर बैठकका क्रममा सदस्यले अन्तिम पटक सत्तारूढ़ नेपाली कंग्रेस, मधेसी मोर्चा र निर्वाचन आयोगसँग पनि छलफल गरेर 1-2 दिनभित्रै चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको हेडक्वार्टर सदस्य तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल बलदेवले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको तयारी र राजनीतिक दलहरूसँग भएको संवादबारे जानकारी गराउनु भएको थियो। बैठकले पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, पार्टीका स्थानीय तहका कमिटीहरूको सम्मेलन सम्पन्न गर्ने, एकता गर्न बाँकी रहेका मोर्चा, जनवर्गीय संगठन र विभागहरूको एकता सम्पन्न गर्ने र निर्वाचनलाई केन्द्रित गरेर संगठनात्मक कामलाई अघि बढ़ाउने निर्णय समेत गरेको छ।
राप्रपाको एकता महाधिवेशनको बन्द सत्रमा आज विधान संशोधन प्रस्तावमाथि छलफल गरिएको छ। काठमाडौँको भिरकुटी मण्डपमा नेता बुद्धिमान तामाङ संयोजकत्वको समितिले तयार पारेको विधान संशोधनको प्रस्ताव आज प्रस्तुत गरिएको हो। प्रस्तावमा 65 सदस्यीय केन्द्रीय कार्य समिति बनाउने, पार्टी अध्यक्षसहित 65% केन्द्रीय सदस्य चुनावबाट छानिने, बाँकीलाई अध्यक्षले मनोनयन गर्ने र 2 प्रवक्ता तोक्ने लगायतका प्रस्ताव गरिएको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। बन्द सत्रमा विधान संशोधन सहित हिजै पेश भएका राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि देशभरबाट आएका प्रतिनिधिले आज आफ्नो धारणा राखेका छन्। पार्टीको भावी आदर्श तथा रणनीतिका बारेमा पनि विधान संशोधनका क्रममा समीक्षा गरिएको छ। चुनावी प्रक्रिया भने भोलिदेखि शुरू हुने राप्रपाले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणको 66 केभी प्रसारण लाइन अन्तर्गत खाडीचौर अँधेरी खण्डमा पर्ने 6 खम्बा ढलेपछि काठमाडौँ आइरहेको 5 MW बिजुली अवरूद्ध भएको छ। सुनकोशीबाट भक्तपुर आउने प्रसारण लाइनको खम्बा ढलेपछि 5 MW विद्युत अवरूद्ध भए पनि तत्काल काठमाडौँको विद्युत वितरणमा त्यसले असर नगरेको विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो।
सर र भालेश्वर रैमा सर र केवल कर रैमा। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति? अहिले यो कहाँ गयो यो नाति? तेरिका कति फोटो खिचिरहेको? जहिले पनि सेल्फी, जहिले पनि फेसबुक। होइन, यति राम्रो चन्द्रगिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रगिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
हाम्रो दाम्पत्य जीवन धेरै स्मार्ट छ। पहिला उनले पढाइ पुरा गरिन् अनि मात्र बच्चा पायौं। 3 वर्षको जन्मान्तरपछि दोस्रो बच्चा। हाम्रो सन्तानको रहर पुगेकोले हामीले आयुषीडी लगाउने स्मार्ट छनौट गर्यौं।
आज हामी धेरै खुसी साथै चिन्तामुक्त छौ।
आयुषीडी तालिम प्राप्त स्वास्थ्य कर्मीले राख्ने र झिक्ने गरिन्छ र यसमा कुनै पनि औषधि हुँदैन। एक पटक राखेपछि यसले 12 वर्षसम्म काम गर्छ। तपाईँलाई उपयुक्त हुने परिवार नियोजनका विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट पञ्च जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न।
खुट्टाबाट आवाज सुन्ने जीव कुन हो?
ए भंगेरा, बी झ्याउकिरी।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनु होला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले वैशाखको अन्त्यसम्म स्थानीय चुनाव हुनेमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह, 1-2 दिनभित्रै चुनावको मिति घोषणा गर्न सरकारलाई माओवादी केन्द्रको सुझाव, राप्रपाको अधिवेशनमा विधान संशोधनको प्रस्ताव पेश लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। बीरगंज नाका भएर 32.5 अर्ब रूपियाँ भन्दा धेरैको इन्धन आयात भएको छ। चालू आर्थिक वर्षको पहिलो 7 महिनामा यो नाका भएर 32.63 करोड़ मूल्य बराबरका इन्धन आयात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। यो गत आर्थिक वर्षको तुलनामा 1.98 करोड़ बढ़ी भएको वीरगंज भन्सार कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिनुभयो।
उज्यालो अनलाइनमा गएको पुछ 27 गते प्रकाशित समाचारले रोल्पाका जलवीर दमाईलाई सहयोग मिलेको छ। उज्यालो अनलाइनमा जुन दिन काम गर्न सक्दिन त्यो दिन नदीमा हाम फालेर मर्नुपर्ला भन्ने समाचार प्रकाशित भएपछि रोल्पा जेलवाङ गाविस 3 का जलवीर दमाईलाई बुटोलमा प्रतिष्ठित केही व्यक्तिहरूले नगद 50,000 रूपियाँ नगद सहित सिलाई कटाईका सामग्री उपलब्ध गराएका छन्। सिलाई कटाईका सामग्री पाएपछि आफ्नो बुढेसकालको सहारा बनाउने जलवीर दमाईले बताउनु भएको छ।
सालक संरक्षणमा जनचेतना फैलाउन आज नेपालमा पनि सालक दिवस मनाइएको छ। नेपालमा सालक लोप हुने खतरा बढ्दै गएकाले यसको संरक्षणका लागि सरोकारवाला निकायको संयोजनमा सालक दिवस मनाइएको हो। सन् 2012 वातावरण संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय संघ IUCNको सालक विज्ञ समूहले हरेक फेब्रुअरी महिनाको तेस्रो शनिवार विश्व सालक दिवस मनाउन थालेको हो। विश्व वन्यजन्तु कोषका अनुसार नेपालमा 43 जिल्लामा सालक पाइन्छ।
घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दाङको पुरन्धारामा मीना ओलीको ज्यान गएको छ। माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा पुरन्धाराकै भूमिसारा बिक घाइते भएको प्रहरीले जनाएको छ। यस्तै भक्तपुरको लोकन्थलीमा आज भएको गाड़ी दुर्घटनामा मध्यपुर थिमी नगरपालिका 16 का प्रेमकृष्ण महर्जनको ज्यान गएको छ। 28630 नम्बरको भ्यानले ठक्कर दिँदा घाइते भएका महर्जनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै वीरगंजको आदर्श नगरमा आज बिहान पर्खाल भत्किएर च्यापिँदा मजदूर रामपुर कार सहनीको ज्यान गएको प्रहरीले जनाएको छ।
इलाममा गएको पाँच वर्षमा मानव बेचबिखन तथा ओसार पसारमा परेका 500 भन्दा बढ़ीको उद्धार गरिएको छ। माइती नेपाल पशुपति नगर इलामका अनुसार नाकाबाट उद्धार गरिएका मध्ये 16-25 वर्ष उमेर समूहका धेरै छन्। माइती नेपाल पशुपति नगर इलामका संयोजक होम ढकालका अनुसार भूकम्प, बेरोजगारी, पढ़ाईमा असफलता लगायत कारणले मानव बेचबिखन तथा ओसार पसारको जोखिम बढ़ेको हो।
70 को वर्षाइन एकमा आज आगलागी हुँदा 23,80,000 रुपियाँ बराबरको क्षति भएको छ। स्थानीय बाल गोविन्द यादवको गोठबाट सल्किएको आगोले नजिकै रहेका अरू 15 घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय हनुमान नगरले जानकारी दिएको छ।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भन्नु छमा हामीले प्रजातन्त्र दिवसको सन्दर्भमा आएका प्रतिक्रिया लिएका छौं। बीपीएच पौडेल फेसबुकमा प्रश्न गर्नुहुन्छ, सरकार हिजोको प्रजातन्त्र र आजको लोकतन्त्रमा के फरक छ? बरु हामी नेपाली नागरिकका लागि त हिजोको प्रजातान्त्रिक व्यवस्था नै ठिक थियो, कमसेकम नेता त पाल्नु परेको थिएन।
लेखराज गिरी फेसबुकमै गुनासो गर्नुहुन्छ, प्रजातन्त्रको खोक्रो नारा लगाएर के गर्ने, यो सब नेताको भाषण मात्र हो, हामी नागरिकलाई जुन तन्त्र आए पनि के भो र, युवालाई विदेश हिँड्नु नै पर्ने, नागरिक रात दिन रोएरै बस्नुपर्ने।
रणजित आचार्य ट्वीट गर्नुहुन्छ, नेपालमा धेरै तन्त्रहरू आए, कहिले राजतन्त्र, कहिले प्रजातन्त्र, कहिले गणतन्त्र त कहिले लोकतन्त्र। प्रजातन्त्र 67 वर्ष बुढो भयो, ठूलालाई चयन, नागरिकलाई ऐन।
अनि संघ सभाका विष्णु भण्डारी हाम्रो आईभीआरमा भन्नुहुन्छ,
नेपालमा प्रजातन्त्र आएको 67 वर्ष भयो, प्रजातन्त्रको विस्तार र सुदृढीकरण गर्नका लागि बीचमा विभिन्न आन्दोलन र परिवर्तन पनि भए, जसमा हजारौं जनताले आफ्नो जीवन उत्सर्ग गरेर शहीद भए, तर राष्ट्र सञ्चालक नेताहरूको आफ्नो व्यक्तिगत र दलीय स्वार्थका कारण देश र जनताका लागि बलिदान दिने हजारौं शहीदहरूको सपना पूरा हुन सकेको छैन। जबसम्म नेताहरूको मनमा राष्ट्र भावना जागृत हुँदैन, तबसम्म प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे जे नामले स्थापना गरे पनि त्यो नामले मात्र केही हुँदैन।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ, आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282 42, 44282 42।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेशनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब विदेशको खबर। भारतको तमिलनाडुका नयाँ मुख्यमन्त्री एकदापदि पलनीसामीले विधानसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ। विपक्षी दलको विरोध र तोड़फोड़का बीच भएको मतदानमा पलनीसामीले विश्वासको मत प्राप्त गर्नुभएको हो। उहाँको पक्षमा 122 सभासदले मत दिएका थिए भने 11 जना मात्र विपक्षमा उभिएका थिए। प्रस्ताव पेश गरे लगत्तै विपक्षी पार्टी कंग्रेस डीएमके र पनीरसेल्वम पक्षका सांसदले विश्वासको प्रस्तावमाथि गोप्य मतदानका लागि गरेको माग सभामुखले खारेज गरेपछि उनीहरूले संसदमा तोड़फोड़ गरेका थिए। त्यसक्रममा सभामुखको शर्ट समेत च्यातिएको भारतीय संचार माध्यमले जनाएका छन्।
अब केही खेल खबर। रूपन्देही 11 धरानमा चलिरहेको बुढा सुब्बा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। एन्फा टेक्निकल सेन्टर धरानमा आज भएको खेलमा काँक्रेभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाई ब्रेकरमा 3-1 हराउँदै रूपन्देही 11 अन्तिम चारमा स्थान पक्का गरेको हो।
ताप्लेजुङमा भएको दोस्रो पाथिभरा राष्ट्रिय खुल्ला पुरूष भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आज भएको फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको हो। राउण्ड रोबिनका आधारमा खेलाइएको प्रतियोगितामा पुलिसले 11 र आर्मीले 10 अङ्क जोडेका थिए।
र कान्तिपुर हाफ म्याराथनको उपाधि नेपाली सेनाका हरि रिमाल र सशस्त्र प्रहरीकी कान्छी माया कोजुले जितेका छन्। काठमाडौँमा भएको प्रतियोगितामा हरिकुमारले 1:06:41 तथा कान्छी मायाले 1:19:22 दूरी पूरा गर्दै उपाधि जितेका हुन्। खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी पिटी लोपचन।
आजको रंगदर्पण लामो समयदेखि अस्वस्थ रहनुभएका लोकगायक बुद्धिकृष्ण लामिछानेको दैनिकीमा केन्द्रित छ। बुढेसकालमा एउटी आमाले छोराछोरीको बाटो हेरेर बिताउने अत्यास लाग्दो जिन्दगी, अशक्त शरीरले पाउने दुःख, अभाव र छटपटीलाई परदेशमा रहेका छोराले कसरी सम्झिन्छन् भन्ने विषयवस्तुमा आधारित यो गीत अहिले गायक बुद्धिकृष्ण लामिछाने स्वयंको जीवनमा चरितार्थ भएको छ। ती गीतको शब्द उहाँको जीवन कहानीसँग मेल खान्छ। उहाँको हर दिन पिँढीमै बितिरहेको छ। भलै छोराछोरी आउने बाटोतिर आँखा नतेर्सिँदो हो, तर कोही नौलो मान्छे सम्झेर आइपुहाल्छन् कि भनेर घर तलतिरको बाटो निहालिरहनुहुन्छ।
यो बाटो हुँदै आउला जस्तो लाग्थ्यो मलाई। म खुसी हुन्थे, जोसिलो हुन्थे, होसिलो हुन्थे, रसिलो हुन्थे। यस्तो यो कतै कतै केही राम्रो नराम्रा सबै ठाउँहरू छन्, ती हेर्नु पनि आउनुहुन्छ।
काम गर्न नसक्दा, खान लाउन नपाउँदा, जाडोमा लुकलुक कामदी हुन्, भोकै बसिरुँदी हुन्। हो, गायक बुद्धिकृष्ण लामिछाने काम गर्न नसक्ने अवस्थामा हुनुहुन्छ। आफैले बनाएर आफैले खाने तागत गुमाइसक्नु भएको छ। उहाँ खानु त हुन्छ, तर खाना भन्दा औषधि नै बढी। पहिले भन्दा स्वास्थ्यमा अलि सुधार आएपछि उहाँकी धर्मपत्नी दुर्गा देवी लामिछानेको मुहारमा धपक्क उज्यालो छाएको छ।
पहिला त मुख पनि बाङ्गो, यो हर पनि सबै गलेको, उठ्न नसक्ने। अहिले त धेरै राम्रो भयो, उपचार गरियो अब, अनि अहिले धेरै राम्रो भयो।
लोक गायक तथा संकलक बुद्धिकृष्ण लामिछाने 7 वर्षदेखि बिरामी हुनुहुन्छ। उच्च रक्तचाप, मधुमेह र मूत्र प्रणाली सम्बन्धी समस्या र टाउकोमा रगत जमेका कारण उहाँ 2 वर्षदेखि त थलिनु भएको छ। शरीरको दाहिने भाग राम्ररी नचल्ने लोक गायक लामिछानेको अहिले स्वास्थ्यमा केही सुधार त भएको छ, तर त्यतिले मात्र उहाँ पहिले जस्तो तन्दुरुस्त हुने अवस्थामा हुनुहुन्न। त्यसैले त उहाँका लागि आँगन पनि बिरानो भएको छ। नगरकोट नगरपालिकाको वडा नम्बर 8 बागेश्वरीमा रहेको घरको पिँढीबाट जति भ्याउनुहुन्छ उहाँ त्यति हेर्नुहुन्छ। आफ्नै खुट्टाले हिँडेर भक्तपुर नपुगेको पनि दुई वर्ष भइसकेछ।
उपचारको क्षेत्रमा जान्थ्यो गइन्थ्यो जान्थ्यो आइन्थ्यो रमाइन्थ्यो खुसी हुन्थ्यो, जुन खुसीको बेला थियो त्यो अहिले त्यति राम्रो छैन, राम्रो पनि छैन। कस्तो कस्तो मन नलाग खिन्न लाग्यो जिन्दगी, ओह्रालिँदो जिन्दगी, ओह्रालिँदो जिन्दगी।
लोक गायक लामी सानेले जवानीमा धेरै गीत गाउनुभयो। उहाँले गाएका घाँस काट्नु खुर्केर, आयो जोबन हुर्केर, गाई त बाँते पाटको दाम्लो, बाखरी बाखरी, तिम्रो र मेरो मायाको डोरो, बेरौं कि फनफनी, पिँढीमा बसेर, मेरै बाटो हेरेर लगायत गीतहरू चर्चित छन्। आफूले गाएका सबै गीत उहाँको स्मरणमा समेत छैन यति बेला। अब त्यस्तो गीत गाउने तागत फेरि फर्केर आउने छैन उहाँको जिन्दगीमा। बाँचुन्जेल लोक संगीतको विकास र प्रवर्धनमा लागे पनि आर्थिक रूपमा खासै उन्नति गर्न नसकेको प्रति भने उहाँको ठूलै गुनासो छ।
रमाइला गीत गाए, घमाइला गीत गाए, जोसिला गीत गाए, रसिला गीत गाए, सबै गीतहरू गाए, तर गाए मात्रै पाउनु पर्छ, केही पाइन। आर्थिक रूपमा पिरुलिन्छ जिन्दगी, केही गर्छु भन्दाखेरि गर्न खोज्न सक्दैन जिन्दगी, चाहँदा चाहँदै पनि चाहेको कुरा मान्न सक्दैन जिन्दगी, यसै गरी जिन्दगी बितरिन्छ, मेरो जिन्दगी बर्बाद छ।
नेपाली सेनाका जागिरका अलावा लोकगीत संगीतको विकासमा पनि उत्तिकै योगदान पुर्याउनु भएका लोक गायक बुद्धिकृष्ण लामिछानेले रेडियो नेपाल र च्यानल नेपालमा लोक भाका सम्बन्धी कार्यक्रम चलाउनु भएको थियो। चर्चित हास्य टेल श्रृंखला हिजो आजका कुरा र तितो सत्यमा समेत अभिनय गरेका लामिछानेले 3 दशक भन्दा बढी समय नेपाली संगीतमा बिताउनुभयो। लोक गायक लामिछानेलाई आफ्नै गीतमध्ये सबैभन्दा बढी तिम्रो र मेरो मायाको डोरो बेरौं कि फनफनी मनपर्छ रे।
तिम्रो र मेरो मायाको डोरो बेरौं कि फनफनी कान्छी, बेरौं कि फनफनी, तिम्रो र मेरो मायाको डोरो बेरौं कि फनफनी कान्छी, बेरौं कि फनफनी। साह्रै मन पर्दै आयो त्यो गीतहरू, तिम्रो र मेरो मायाको डोरो बेरौं कि फनफनी, नबेरौं फनफनी,
तिम्रो र मेरो मायाको डोरो बेरौं कि फनफनी कान्छी, बेरौं कि फनफनी, तिम्रो र मेरो मायाको डोरो बेरौं कि फनफनी कान्छी, बेरौं कि फनफनी।
उमेरले 60 पार गरिसकेका लामिछानेका 2 छोरा 3 छोरी र श्रीमती हुनुहुन्छ। छोरीहरू विवाह गरेर पराई घर गइसकेका छन्। भक्तपुरको बागेश्वरी स्थित लामिछानेको पुर्ख्यौली घरमा अहिले 2 छोरा र उहाँकी धर्मपत्नी हुनुहुन्छ। मेरा गीतहरू जसरी भए पनि जतनका साथ राखिदेऊ है, उहाँले छोराहरूलाई जहिले पनि यही भन्ने गर्नुहुन्छ। लामिछानेकी धर्मपत्नी दुर्गादेवी लामिछाने,
उहाँले अब मैले गीत गाउन खोज्दै थिएँ सकिनँ, अब मेरो गीत राम्रोसँग राखिदिनु राम्रो गर्नु भनेर उहाँको त्यति होस् आउँदैन, दिमागमा अलिकति रगत जमेको छ। अनि उहाँले अब छोराहरूलाई अब मेरो गीत राम्रोसँग राखिदिनु भएको, राम्रो गर्नु मलाई गर्नु, मैले गीत गाउनु खोज्दा खोज्दा पनि मैले सकिनँ, कति कथा लेख्थेँ कति कविता लेख्थेँ सबै भथा बुङ्गो भयो, केही गर्न सकिनँ भन्नुहुन्छ, पिजोलिनुहुन्छ।
7 वर्षदेखि घरमै स्वास्थ्य लाभ गरिरहनु भएका लामिछानेलाई उज्यालोको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना।
बच्चा छोडेर आए रोएर घर त मेरो पाहाडमा खान लाउन भएन, जान बच्चा छोडेर
रंगा दर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
वैशाखको अन्त्यसम्म स्थानीय चुनाव हुनेमा शंका नगर्न प्रधानमन्त्रीको आग्रह, आवश्यक तयारी अघि बढ़ाएको निर्वाचन आयोगको भनाई।
राप्रपाको महाधिवेशनमा विधान संशोधनको प्रस्ताव पेश, 65 सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने।
लोक गायक बुद्धिकृष्ण लामिछाने 7 वर्षदेखि बिरामी, उपचारमा आर्थिक अभाव भएको गुनासो।
भारतको तमिलनाडुमा नयाँ मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, तमिलनाडु विधानसभामा विपक्षी दलको तोडफोड।
र काकडबिटा ट्रेनिङ सेन्टरलाई हराउँदै रूपन्देही 11 बुढा सुब्बा गोल्ड कपको सेमी फाइनलमा दोस्रो पाथिभरा राष्ट्रिय खुला पुरूष भलिबलको उपाधि नेपाल पुलिसलाई।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।